यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। मर्यादा पुरूषोत्तम भगवान श्री राम तथा माता जानकीको पूजा आराधना गरी आज मुलुकभर विवाह पञ्चमी पर्व मनाइँदै राष्ट्रिय एकताको भावना सुदृढ गर्दै संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा राष्ट्रपतिको जोड़। नेकपा थाई कमिटी बैठकको पूर्व सन्ध्यामा नेकपाका दुई अध्यक्ष बीच भेटवार्ता। कोविड 19 को खोप मोडर्नालाई दोस्रो खोपको रूपमा अमेरिका सरकारको स्वीकृति र अफगानिस्तानको गाजनी प्रान्तमा बम विस्फोट 15 जनाको मृत्यु। अब समाचार विस्तारमा। मार्ग शीर्ष शुक्ल पञ्चमी अर्थात विवाह पञ्चमीका दिन आज देशभर मर्यादा पुरूषोत्तम भगवान श्री राम तथा माता जानकीको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। यसै अवसरमा प्राचीन मिथिलाको राजधानी जनकपुर धाममा आज मर्यादा पुरूषोत्तम रामको र राजा जानकीको पुत्री सीतासँगको विवाहलाई स्मरण गर्दै सीता राम विवाह महोत्सव 2077 हर्षोल्लासपूर्वक मनाइँदैछ। त्रेता युगमा भगवान सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन्। मैथिल संस्कृति अनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगी स्वयम्वर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याएर विवाह संस्कार सम्पन्न गरिन्छ। सीताले नै रामको चरित्रलाई दिगो बनाएका कारण सीतारामको आदर्श मानव सभ्यता संस्कृतिका लागि अनुकरणीय मानिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली बीच एकता सद्भाव र सहिष्णुता विकास गर्न विवाह पञ्चमी पर्व एक महत्वपूर्ण परम्पराका रूपमा रहेको बताउनु भएको छ। विवाह पञ्चमीका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय एकताको भावना सुदृढ गर्दै संस्कृति एवं परम्पराको संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज छलफल भएको छ। प्रचण्ड निवास खुमलटारमा उहाँहरूबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभयो। आजको भेट दुई अध्यक्ष बीच पार्टी विवादलाई निकास दिन यसअघि भइरहेका छलफलको निरन्तरता रहेको उहाँले बताउनुभयो। दुई अध्यक्ष बीच छलफल भइरहँदा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि छलफलमा सहभागी हुनुभएको थियो। भोलि आइतबार नेकपा थाई कमिटी बैठक डाकिएको छ। यसै गरी प्रधानमन्त्री ओलीले प्रचण्डसँगको छलफलपछि गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री ओली गृहमन्त्री थापालाई भेट्न पुलचोकस्थित मन्त्री निवास पुग्नु भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले नेकपा अहिले गम्भीर मोडमा रहेको भए पनि कुनै हालतमा विभाजन नहुने बताउनु भएको छ। दोलखाको भीमेश्वर नगरपालिकाले आज आयोजना गरेको टोरी खेल निर्माणको शिलान्यास कार्यक्रममा उहाँले राष्ट्रिय गौरवका आयोजनाहरूलाई संघीय सरकारले उच्च प्राथमिकतामा राखेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले नेपालको जलस्रोत विकासमा ठूलो महत्व राख्ने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम यही आर्थिक वर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य सहित काम भइरहेको र निर्धारित समयमा काम सम्पन्न गर्न सरकारले आवश्यक सहयोग गरिरहेको बताउनुभयो। मन्त्री गुरूङले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू जस्तो सुकै त्याग गर्न तयार रहेको समेत बताउनुभयो। बर्दियाका कोरोना संक्रमित पुरूषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। बारबर्दिया नगरपालिका वडा नम्बर 10 का 72 वर्षीय पुरूषको गएराती भेरी अस्पताल नेपालगंजमा मृत्यु भएको जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई प्रदेश नम्बर 1 सरकारले लाल पूर्जा वितरण गर्ने भएको छ। इलाम स्थित माई नगरपालिका र माङसेबुङ गाउँपालिकाका 6,515 घर परिवारलाई पहिलो चरणमा लालपूर्जा प्रदान गर्न लागि हो। प्रदेश सरकारले सुकुम्बासी नागरिकलाई लालपूर्जा वितरणका लागि प्रदेश नम्बर 1 का 30 स्थानीय तहका 1,00,000 नागरिकलाई लालपूर्जा वितरण गर्नेछ। यसका लागि प्रक्रिया अघि बढ़ेको भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद गेवालीले जानकारी दिनुभयो। आज तराईका अधिकांश भूभागमा बिहानी पख हुस्सु र कुहिरो लागेको साथै मध्य तथा पश्चिमी तराईका केही स्थानमा बेलुकीसम्म हुस्सु र कुहिरो रहन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा उत्तर पश्चिमी वायुको प्रभाव रहेकाले नेपालको पश्चिमी तथा मध्य तराई भूभागका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको बताइएको छ। कुहिरो र हुस्सु लागेको स्थानहरूमा राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपायहरू अपनाउनुका साथै चिसोबाट बच्न थप स्वास्थ्य सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ। जाडो याममा तराईमा देखिने शीतलहरका कारण कैलाली कञ्चनपुर लगायतका जिल्लामा जनजीवन कष्टकर बनेको छ। दिनभरि नै लाग्ने हुस्सु र कुहिरोका कारण शीतलहरसँगै बढ़ेको कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकी प्रभावित भएको हो। यसैबीच शीतलहरसँगै बढ़ेको जाडोले कोरोना भाइरसको संक्रमणको जोखिम पनि बढ़ेको र चिसो मौसममा धेरै भाइरल इन्फेक्सन सक्रिय हुने भएकाले स्वास्थ्यप्रति थप सचेत हुनुपर्ने चिकित्सकहरूको भनाई छ। यसैबीच जाडो बढ़ेसँगै स्वास्थ्य संस्थामा रूखाखोकी निमोनिया ज्वरो र दमका रोगी बढ़न थालेको सेती प्रादेशिक अस्पताल धनगढ़ीले जनाएको छ। पछिल्लो 3 दिन यता त्यस क्षेत्रमा न्यूनतम तापक्रम निरन्तर घट्दै गएको जल तथा मौसम विज्ञान विभागको अत्तरीय कार्यालयले जनाएको छ। कैलालीमा निर्माणाधीन रानी जमरा कुलरिया सिंचाई आयोजनाको नहरको आसपासमा भइरहेको नदीजन्य वस्तुको उत्खनन कार्य रोक्नु पर्नेमा सरोकारवालाहरूले जोड़ दिएका छन्। ठेकेदारहरूले मापदण्ड विपरीत नहर छेउमा उत्खनन गर्न थालेको भन्दै यसले निर्माण भएका संरचनामा क्षति पुर्याउने र नजिकका बस्तीहरूमा समेत असर पर्ने सरोकारवालाको भनाई छ। टीकापुर कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीमा निर्माणाधीन रानी जमरा कुलरिया सिंचाई आयोजनाको नहरको आसपासबाट दैनिक नदीजन्य वस्तुको उत्खनन कार्य भइरहेको छ। भौतिक पूर्वाधारका संरचनाहरू निर्माण भइरहेको स्थान नजिकैबाट नदीजन्य वस्तु उत्खनन गर्दा निर्माणाधीन संरचनालाई असर पारेको देखिन्छ। आयोजनाको लम्कीतर्फ निर्माण भइरहेको नहर क्षेत्रमा पर्ने बर्गदा र बसु खोलामा नहरको सुरक्षाका लागि गरिएको तटबन्ध समेत उत्खननका कारण भाँसिएको छ। चोरी र चरैला नदीमा पनि त्यो समस्या आउने देखिएको बताउनुहुन्छ आयोजनाका सूचना अधिकारी प्रेमला शिवा।
प्रोटेक्सनको लागि भनेर माथेर जालीहरू राखेका छौँ, तिनीहरूमा चाहिँ असर गरिसकेका छ। तल्लो भेगमा गहिरो भएको हुनाले पानी र माटो तानेर सुरक्षा गर्नको लागि बनाइएको संरचना बगाइन थालिसकेका छन्। चोरी र चरेला दुईटा नदीहरूमा त्यो इम्बेङ्कमेन्ट बनाएको छ, त्यो इम्बेङ्कमेन्टको निर पनि उत्खनन गरेर बिग्रिने हिसाबले चाहिँ काम गरिरहेका छन्।
नदी क्षेत्रमा निर्माण भएका कुनै पनि भौतिक पूर्वाधारका संरचनाको 500-500 मिटर तलमाथि नदीजन्य वस्तुको उत्खनन गर्न पाइँदैन। तर चोरी र चरेला नदीमा निर्माण भएका संरचनाको 100 मिटर नजिकैबाट नदीजन्य वस्तु उत्खनन भइरहेको देखिन्छ। यसले गर्दा आयोजनाका संरचना र नजिकै रहेको बस्तीलाई समेत असर पार्ने बताउनुहुन्छ इन्जिनियर जीवन बोहरा।
संरचनाको अफिसिङको डाउनेसन कमसेकम आधा किलोमिटरसम्म उत्खनन कार्य नगरिदिँदाखेरि बनेका संरचनाहरू सुरक्षित पनि रहने र त्यहाँ वरपरका बस्तीहरूलाई पनि जोखिम नहुने देखिन्छ।
स्थानीय तहले ठेकेदारलाई उत्खननका लागि ठेक्का दिएको र उनीहरूले मापदण्ड विपरीत उत्खनन गरेका कारण यस्तो समस्या आउने गरेका छन्। मापदण्ड अनुसार उत्खनन गरिदिन भने पटक पटक जानकारी गराउँदा पनि समस्या अझै समाधान नभएको र आश्वासन मात्र पाउने गरेको सूचना अधिकारी लासिवाको भनाइ छ।
हामीले गत वर्ष पनि उचित रूपमै दिएका छौँ, यो वर्ष पनि साइडहरूमै लगेर मेरसापहरू समन्वय समितिको सभापतिज्यूलाई नै हामीले देखाइसकेका छौँ, माथिल्लो संरचनाबाट उठाउन लाउने भन्ने हिसाबले आश्वासन दिनुभयो।
उता लम्कीचुवा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई भने पटक पटक ठेकेदारलाई सम्झाएको अहिले पनि कडाईका रूपमा काम गरिरहेको बताउनुहुन्छ।
त्यो इआईमा गरेको कुरा र व्यापारी कुरा फरक हुँदो रहेछ। अलिअलि निर्माणका काम पनि गर्नै पर्ने, टिकापुर सडक बनाउनै पर्ने, त्यो अलिअलि ज्यादा निक्लिया छ, तर पनि हामीले टाइटली रूपमा लिएका छौँ।
नदीजन्य वस्तु उत्खननका विषयमा सम्बन्धित निकायले ध्यान नदिँदा खेतीपाती र विकासका योजनाहरूमा क्षति पुग्छ भने अर्कोतर्फ नजिकै रहेको बस्तीलाई पनि ठूलो क्षति पुग्ने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री रहेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सरकारले कोविड 19 खोप मोडर्नालाई दोस्रो खोपको रूपमा स्वीकृति प्रदान गरेको छ। अमेरिकी खाद्य तथा औषधि नियामक संस्था एफडीएले गत हप्ता अनुमति दिएको फाइजर बायोएनटेक पछि मोडर्ना वितरणमा आएको बताएको छ। यस खोपको 10,00,000 मात्रा वितरण गर्न बाटो खुल्ला भएको पनि सो संस्थाले जनाएको छ। इटलीको सरकारले कोविड 19 जोखिम अझै कायमै रहेकाले क्रिसमस र नयाँ वर्षलाई मध्यनजर गर्दै मुलुकभर पुनः निषेधाज्ञा घोषणा गरेको छ। त्यहाँको सरकारले कोविड 19 जोखिम हटी नसकेकाले मुख्य चाड क्रिसमस र नयाँ वर्षमा भीड़भाड़ र जमघट हुन नदिन, सर्वसाधारणलाई अनावश्यक हिँडडुल नगर्न, पसल तथा रेस्टुरेन्ट लगायत बन्द गर्न निर्देशन दिएको हो। अति आवश्यक काम तथा स्वास्थ्य क्षेत्रका कर्मचारी भने कुनै रोकटोक नहुने अधिकारीहरूले बताएका छन्। इटलीका प्रधानमन्त्री गेसेप कन्टेले यस्तो निर्णय लिन सजिलो नभएको बताउँदै स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सकहरूको सुझाव बमोजिम क्रिसमस र नयाँ वर्षमा कोरोना संक्रमित ह्वात्तै बढ़न सक्ने जनाउँदै इटालियन जनताको स्वास्थ्य प्रति सचेत हुँदै यस्तो निर्णय लिएको बताउनु भएको छ। इटलीमा कोविड 19 68,000 मानिसले ज्यान गुमाइसकेका छन्। यो संख्या युरोप भरिमा कोविड 19 मृत्यु हुने सर्वाधिक संख्या हो। अफगानिस्तानको गाजनी प्रान्तमा बम विस्फोट हुँदा 15 मृत्यु भएको छ। सो विस्फोटमा परि अन्य 20 घाइते भएका छन्। विस्फोट किन र कसले गराएको हो भन्ने पत्ता नलागेको त्यहाँका अधिकारीहरूले बताएका छन्। बम विस्फोटमा परि घाइते हुनेको संख्या धेरै भएकाले मृतकको संख्या अझै बढ़न सक्ने त्यहाँका अधिकारीहरूले जनाएका छन्। त्यहाँका प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उक्त घटनाको पछाडि तालिबान समूहको हात रहेको आरोप लगाएका छन्। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मर्यादा पुरूषोत्तम भगवान श्रीराम तथा माता जानकीको पूजा आराधना गरी आज मुलुकभर विवाह पञ्चमी पर्व मनाइँदै राष्ट्रिय एकताको भावना सुदृढ गर्दै संस्कृति एवं परम्पराको संरक्षण गर्नुपर्नेमा राष्ट्रपतिको जोड़। नेकपा थाई कमिटी बैठकको पूर्व सन्ध्यामा नेकपाका दुई अध्यक्ष बीच भेटवार्ता। कोविड 19 खोप मोडर्नालाई दोस्रो खोपको रूपमा अमेरिका सरकारको स्वीकृति र अफगानिस्तानको गाजनी प्रान्तमा बम विस्फोट 15 मृत्यु। हवस् त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 समाचार सकियो। अर्को समाचार प्रसारण अपराह 4 सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला।